말하기 바랍니다. خداوندِ قدیر کے لیے جس نے اپنی قدرتِ کاملہ کے ذریعے سے اپنی زمین کو اپنی حجت کے ساتھ منسوخ کر دیا اور تمام ہدیۂ درود و سلام ان ازواجِ مقدسات کے لیے کہ جن کی تعلیمات نے خدا کی محبت کو انسانوں کے قریب کر دیا الحمد للہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسكين بولاية ولي ابن أبي طالب وجعلنا وإياكم إن شاء الله من الطالبين بصقره مع وليه الإمام المهدي من آل محمد عليهم السلام انجمن سار اللہ کی جانب سے معرفت امام زمانہ علیہ السلام کے عنوان سے اور زیارت آل یاسین کے ساتھ ایک انسباق کرتے ہوئے مجلس اعضائے سرکار انہوں کے دعا کرتی ہے ایک عدنا سے طالب علم کی حیثیت دیے ہوئے اس دولت یقین کے ساتھ حاضر خدمت ہوا کہ شاید ایک جملہ تو کیا ایک حرف بھی اگر شرف قبولیت پا گیا تو خدا میری اور آپ کی محنتیں ایمان کی خدمت میں پہنچا دے یقیناً جتنا ہم اپنے ایمان سے بے خبر ہیں اگر اتنا ہمارے ایمان ہم سے بے خبر ہو جاتے ہیں تو زمانے کے حادثات زمانے کے واقعات اور دشمنان آل محمد ہمیں کب کا برباد کر چکے ہوتے ہیں بالکل ایسی مثال ہے کہ جیسے بندے اپنے رب کو بھول جائیں تو بھول جائیں رب اپنے بندوں کو نہیں بھولتا ایسے اہل زمانہ امام زمانہ کو بھول جائیں تو بھول جائیں اگر امام زمانہ اہل زمانہ کو نہیں بھولتے ان کی یاد کی علامت یہی ہے کہ آپ سانس لے رہے ہیں ان کی یاد کی علامت یہ ہے کہ رزق نصیب ہو رہا ہے ان کی یاد کی علامت یہ ہے کہ زمین اور آسمان اپنے اپنے مقام پر مستقل وجود رکھے ہوئے ہیں ان کی یاد کی علامت یہ ہے کہ سورج اور چاند اپنے اپنے مدار میں حرکت کر رہے ہیں اگر زمانے کا امام ہمیں یاد کرنا چھوڑ دیتا تو یقیناً کچھ بھی ہمارے لیے زمین پر باقی نہ رہتا اب یہ ہماری اور آپ کی ذمہ داری ہے کہ خدا کہتا ہے کہ اگر کوئی تم پر احسان کرے تو تم احسان کا بدلہ احسان کے ساتھ دیا کرو اگر حجت خدا ہمیں یاد کر رہے ہیں تو ہم حجت خدا کو یاد کریں کبھی دعائے ندبہ کے انداز میں یاد کریں ندبہ کہتے ہیں ایسی صدا کو ایسی ندا کو ایسی بلند آواز کو جس میں غم کی کیفیت شامل ہو روتی ہوئی آنکھوں سے کسی کو پکارا جائے تو اسے ندبہ کہتے ہیں اور کسی اور کو کیا ندبہ کریں گے ہم اپنے زمانے کے امام کو یاد کرتے ہیں دعائے ندبہ کی تلاوت ہو یا دعائے سماعت کی تلاوت ہو دعائے سماعت کی تلاوت ہو یا دعائے کمیل کی تلاوت ہو زیارت عاشورہ کی تلاوت ہو کہ زیارت آل یاسین کی تلاوت ہو دن جمعہ کا ہو یا ہفتے کا کوئی دن ہو کبھی اس انداز سے یاد کریں کہ دعاؤں کا سلسلہ ہو جو معرفت میں اضافے کا باعث بنے کبھی اس طرح سے یاد کریں کہ صدقہ و خیرات جیسے اپنے پیاروں کے لیے نکالتے ہیں ऐसे अपने इमाम को याद करते हुए सबका और खराब निकाल कर इजारे मोहम्मद अलवाद पढ़े मोहम्मद वाले मोहम्मद सदका और खैरात निकाले इमाम अलैहिस्सलाम के लिए, कभी इमाम की सलामती की दुआ मांगे। सलामती की दुआ कभी इलाही अज़मल बला व बरहल सफ़ा के अंदाज में, कभी अल्लाहुम्मा कुल्ले वलीयकल हुज्जत इब्न हसन सलावातुका अलैहि व अला आबाही के अंदाज में, और कभी इमाम अलैहिस्सलाम को याद करते हुए इंतहाई मुख्तसर जुमला व अज्जल फ़रजहू। इमाम को याद करने के बहुत सारे रास्ते हैं, याद करने वाला तैयार तो हो दरबार पड़े मोहम्मद वाले। इमाम की नियाबत में ज़ियारत को अंजाम दिया जाए, इमाम की नियाबत में हज को अंजाम दिया जाए, इमाम की नियाबत में कुर्बानी को अंजाम दिया जाए। खिताबत में अल्फाज का मसला है, आवाज़ का मसला नहीं है, और अगर अल्फाज में वज़न हो तो आवाज़ में वज़न हो के ना हो, बात दिल तक पहुंच जाए तो वही काफ़ी हुआ करती है। इमाम को याद करने जमा हुए और आपकी खिदमत में अर्ज़ कर दूँ कि आपकी दुआओं की बरकत से यहाँ से उठूँगा तो जाऊँगा नजफ के लिए, आज ही रात में रवानगी सलवान पड़े वो इमाम अलैहिस्सलाम की मार्फत एक ऐसा उन्वान है जो बहुत वसी उन्वान है। बज़ाहिर तो एक छोटा सा लफ्ज़ मार्फत, लेकिन सिर्फ लफ्ज़ मार्फत पर अगर बात शुरू की जाए तो इल्म का दामन हाथ में रहे, अमल की सलाहियत जहन में रहे, वसीला आले मोहम्मद हो तो इंसान सारी ज़िंदगी बोलता रहे एक है इल्म और एक है मार्फत। ये लिखा हुआ क्यों नहीं है मजलिस इल्म इमाम ज़मान, क्या लिखा हुआ मजलिस मार्फत इमाम ज़मान। इल्म नहीं है, मार्फत की बात कर रहे हैं। इल्म और है, मार्फत और है, जानना और है, पहचानना और है। जानने को इल्म कहते हैं, पहचानने को मार्फत कहते हैं। बस आकार इंसान जानता तो है पहचानता नहीं है, और ये हो नहीं सकता कोई पहचानता हो और जानता ना हो। तो मार्फत अपने साथ इल्म को लिए हुए होती है, मगर हर इल्म मार्फत को लिए हुए नहीं होता। आसान कर लेता हूँ बात को, ये महफूज बुक एजेंसी आपके करीब मौजूद है, किताबें खरीद लीजिए, इल्म तो आ जाएगा आपको, किसी और को किसी और को, इल्म किताब से इल्म आ जाएगा। इमाम का नाम क्या है, मीम हा मीम दाल, कुनियत क्या है आपको मालूम, अबुल कासिम कुनियत अबा सालेह अलवाद पढ़े मोहम्मद। इमाम के अलकाब क्या हैं, का इमाम के अलकाब में महदी भी है, इमाम के अलकाब में ऐनुल्लाह भी है, इमाम के अलकाब में ऐनुल हयात भी है, आले यासीन भी है। अलकाबात सारे अलकाबात आपके इल्म में आ गए, अलकाबात का इल्म हो गया, कुनियतों का इल्म हो गया। इमाम दुनिया में तशरीफ़ कब लाए, क्या 255 सन हिजरत में आए थे, माह शाबान की 15वीं रात थी, सामर्रा का वाकया है। ये इल्म तो आ गया, जान तो लिया, पहचाने भी है कि नहीं पहचाना। अब आइए एक और मसला हल कर लें, पहले इमाम अलैहिस्सलाम की शनाख्त कैसे होगी, पहचान कैसे होगी। दो मसले वाज़े कर दूँ, एक है शख्सियत और एक है शख्स। पर्दे में कौन है, शख्स इमाम पर्दे में है या शख्सियत इमाम पर्दे में है। शख्स इमाम पर्दे में अगर कहिएगा तो फिर इमाम महबूस हो गए, इमाम महबूस नहीं है, इमाम कैद में नहीं है, इमाम सामर्रा की गलियों में नहीं है, इमाम मस्जिद जमकरान के अंदर नहीं है, इमाम अलैहिस्सलाम मदीने में नहीं है, इमाम नजफ़ में नहीं है, इमाम करबला में नहीं है, یعنی امام محدود اور محبوس نہیں ہے، شخص امام پر پردہ نہیں ہے، شخصیت امام پر پردہ ہے. آئیے بات کو آسان کر لیتے. شخص امام سے ملاقات امام کے واقعات بھرے ہوئے، جاتے ہوئے کربلا، کربلا سے آتے ہوئے سامرہ، جاتے ہوئے سامرہ سے آتے ہوئے مسجد سہلا میں، جاتے ہوئے سہلا سے آتے ہوئے جم کران، جاتے ہوئے جم کران میں نمازیں پڑھتے ہوئے، میں کہتا ہوں صرف وہاں نہیں بلکہ مارٹن روڈ کے سمان بارگاہ میں آتے ہوئے، کراچی میں کسی علاقے میں جاتے ہوئے، جب کبھی آپ کو کوئی اچانک کی غیبی مدد ملی اور آپ نے خیال کیا کہ یہ تو فرشتہ بن کے کوئی صاحب آ گئے، ورنہ ہم تو آج گئے تھے، تو فرشتہ بن کر کون آ سکتا ہے؟ پردے میں شخصیت امام ہے، شخص امام نہیں ہے. امام تو ہر وقت مسلسل اپنے چاہنے والوں کی امداد، اپنے چاہنے والوں کی نہیں بلکہ ہر ایک کی امداد کر رہے ہیں. جیسے مولائے متقیان کو جس نے پکارا، منافق نے پکارا تو آپ نے اس کی مدد کی، کافر نے پکارا اس کی مدد کی، مومن نے پکارا اس کی مدد کی. مدد کرنا جیسے مولائے متقیان کا عموم انسانیت کے لیے تھا، ایسے امام شیعوں کے امام نہیں ہیں، انسانوں کے امام ہیں. اور جب انسانوں کے، جنوں کے امام ہیں، تمام مخلوقات پروردگار کے امام ہیں، تو اب سرنامہ کلام کی آیت کا ترجمہ غور کیجئے. سورہ مبارکہ بنی اسرائیل ہے اور بہت مشہور و معروف آیت ہے. مجھے نہیں معلوم کہ پچھلی دو مجالس میں عنوان کیا رکھے گئے، ذی قعدہ اور ذی الحجہ کی مجالس میں کیا عنوان رکھے گئے. آپ کی خدمت میں نے تلاوت کیا سورہ مبارکہ بنی اسرائیل کی آیت نمبر 71. بہت آسان سا ایڈریس ہے، 1771، سورہ کا نمبر 17 ہے، آیت کا نمبر 71 ہے. اب تو یاد رہنے میں آسانی ہو جائیں گی. کہیں کہیں لوگ سمجھتے ہیں 72 ہر جگہ، 72 صرف کربلا والوں کے لیے ہے، ہر 72 کی بات مت کیجیے گا. تو آیت نمبر 71 ہے، 72 نہیں ہے. یوم ندعو کل اناس بامامہم، آیت تو طولانی ہے، میں نے پہلا حصہ پڑھا خالی. خدا کہتا ہے قیامت کا میدان ہوگا، ندعو ہم بلائیں گے، کل اناس ہم پکاریں گے تمام انسانوں کو، تمام انسانوں کو، بامامہم ان کے امام کے ساتھ ہم بلائیں گے تمام انسانوں کو ان کے امام کے ساتھ. ابھی غور کیجیے گا کہ ایک بحث ہوتی ہے کہ انسان مرنے کے بعد کس کے نام سے اٹھایا جائے گا. آپ کو دو طرح کے لوگ ملیں گے بحث کرتے ہوئے. کچھ لوگ کہیں گے نہیں، باپ کے نام سے اٹھائے جائیں گے. باپ کے نام سے اٹھائے جانے کا حوالہ کیا ہے؟ یہ سورہ مبارکہ احزاب کے اندر ہے. سورہ احزاب کی آیت نمبر 4 میں الفاظ کیا ہے، بہت غور کیجیے گا، کہ انسان پریشان ہے. خاص طور سے آیت آئی ہے لے پالک بچوں کے لیے، کہ جن کو انسان لے کے پالتا ہے. قرآن کہتا ہے جن کو لے کے پالتے ہیں ان بچوں کو اپنا نام مت دو، انہیں ان کے باپ کے نام سے پکارو. ادعوہم لآبائہم، ان کو پکارو ان کے باپ کے نام سے. اور اگر ان کے باپ کا نام نہیں معلوم ہے تو پھر تمہارے بھائی تو ہو سکتے ہیں، اولاد نہیں ہوں گے. اس آیت کو دلیل بناتے ہوئے کہا جاتا ہے کہ انسان قیامت کے میدان میں اپنے باپ کے نام سے اٹھایا جائے گا. جبکہ ایک بہت بڑا طبقہ کہتا ہے نہیں، انسان کو خدا قیامت کے میدان میں اٹھائے گا ماں کے نام سے. ان کے پاس دلائل کیا ہیں؟ وہ کہتے ہیں اس لیے کہ شاید نسب میں کوئی اختلاف ہو، کوئی بے پردگی ہو نسب کی، لیکن ظرف تو ایک ہی رہے گا، ظرف تو ایک رہے گا. باپ میں اختلاف ہو سکتا ہے مگر ماں میں اختلاف ممکن نہیں ہے. کہ انسان جہاں رہا شکم مادر میں وہ تو معین ہے. اللہ اکبر، میں حیران ہوں کہ اس زمانے میں جبکہ ڈی این اے ٹیسٹ کروا کر کسی کا نسب معلوم کرنا آسان ہو گیا ہے، कि ये किसकी औलाद है, इसके वालिद कौन है, आज डीएनए हो सकता है, हो सकता है लेबॉर्ट्री सही काम ना कर रही हो, जैसे कि कुछ अर्से पहले सिंध की लेबॉर्ट्री का अजीब हाल था, वो आपके इल्म में आ गया कि क्या वो लेबॉर्ट्री में मेडिकल टेस्ट करते जब वो उनके पास वसाइल ही नहीं थे। तो ठीक है डीएनए करवा के मालूम कर लें कौन किसकी औलाद है, अगर आप मालूम कर सकते तो खुदा को मालूम नहीं होगा कौन किसकी औलाद है। तो खुदा बाप के नाम को भी जानता है और माँ के नाम को भी जानता है, लेकिन इंसान फिर कहता है कि खुदा उठाएगा माँ के नाम से इसलिए ताकि पर्दा रह जाए। तो अगर कयामत में भी पर्दा न उठे तो पर्दा कब उठेगा। यहाँ तो खुदा सत्तारुल उयूब है, पर्दे डाले हुए हैं, किसी की पेशानी पे लिखा हुआ नहीं है कौन किसकी औलाद है, नसब की पाकिजगी कैसी है। हाँ यहाँ भी एक पहचान है, एक वहाँ पहचान होगी। यहाँ के डीएनए को कहते हैं विलायत अली इब्ने का मोहब्बत है अमीर अल मोमिनीन से पहचान लिया जाता है कि नस्ल तैयब होता है सलवात पड़े वो। माँ की पहचान बात अभी आ रही है। तो कयामत में इंसान उठाया जाएगा माँ के नाम से, का इसलिए कि माँ में इख्तलाफ नहीं है, बाप में इख्तलाफ हो सकता है, खुदा सतारुल उयूब है, आयबों पे पर्दे डालने वाला है। अब रहा मसला, हजरत ईसा अलैहिस्सलाम की माँ तो हैं बाप नहीं हैं, तो लोग समझे क्योंकि कुरान मजीद में खुदा ने ईसा को पुकारा है इब्ने मरियम कहकर, असलन ये रविश वहाँ से आई है कि ईसा मरियम के नाम से उठाए जाएंगे, सब ही उठाए जाएंगे माँ के नाम से, क्योंकि ईसा उठाए गए माँ के नाम से, एक ऐसी रविश बना दी गई कि सब के सब को मुतवज्जे कर दिया गया। हो सकता है कुछ अहादीस ज़ईफ़ मौजूद हों, हम आसान करते हुए बात को, कयामत का मैदान होगा, खुदा बाप के नाम से उठाएगा या माँ के नाम से उठाएगा, ये दोनों अभास आगे बढ़ सकती। परवरदिगार आलम बड़ा मेहरबान है। अब मैं आपसे पूछता हूँ, ईसा की तो माँ मौजूद हैं, चलिए माँ के नाम से उठा दिया गया, आदम की ना माँ है ना बाप, अब बताइए किसके नाम से उठाए जाएंगे। या तो फैसला कर लेते हैं मिलकर अभी कि आदम को खुदा उठाएगा ही नहीं, ना माँ है ना बाप, सलवार कोई नहीं, और सिर्फ आदम नहीं है, हव्वा भी साथ साथ हैं, ना हव्वा की माँ है ना बाप है, ना माँ है ना बाप है, ना माँ के नाम से ना बाप के नाम से, तो ना माँ के नाम से ना बाप के नाम से। अब मुसलमान मिलके फैसला करें कि आदम को खुदा उठाएगा या नहीं उठाएगा, अगर उठाएगा तो बाप के नाम से तो बाप कोई नहीं है, माँ के नाम से तो माँ कोई नहीं है, तो कोई ऐसा फार्मूला बनाओ जो कहीं पर भी टूटने ना पाए। अगर आप फार्मूला बनाते हो कि माँ के नाम से तो आदम का मसला, हव्वा का मसला आएगा, अगर बनाते हो बाप के नाम से तो ईसा का मसला भी आएगा, कोई ऐसा फार्मूला बनाओ कि माँ और बाप का मसला ही खत्म हो जाए। अब कुरान कहता है फ़ाइज़ा नुफ़िख़ा फ़िस्सूर फ़ला अंसाबा बैनहुम, जब सूर फूंक दिया जाएगा तो रिश्ते ख़त्म हो जाएंगे। ये माँ और बाप का रिश्ता कहलाता है, कुछ और कहलाता है, रिश्ता ही है ना। फ़ाइज़ा नुफ़िख़ा फ़िस्सूर फ़ला अंसाबा, अंसाब जमा नसब की, फ़ला अंसाबा बैनहुम, इनके दरमियान रिश्तेदारियाँ ख़त्म हो जाएंगी जब सूर फूंका जाएगा। अब कुरान तो ये कहता है कि नसब ख़त्म हो जाएंगे, आप कहते हो कि माँ के नाम से नसब, बाप के नाम से नसब, मैं सोचता हूँ कि ऐसा फार्मूला कुरान ने दे दिया, यौम नदउ कुल्ला उनासिम बे इमामहिम, हम तमाम इंसानों को उनके इमाम के साथ उठाएंगे, आदम के माँ और बाप ना हो इमाम तो है जलवा। अब आदम का मसला भी हल हो गया, हव्वा का मसला भी हल हो गया, ईसा का मसला भी हल हो गया, और फिर बात बड़ी आसान सी है, कि शायद ये आयत समझ में ना आती, अगर रिवायत इसका सहारा न तला देती हमें, हम माता वलम यारिफ इमाम जमाने ही, हम माता वलम यारिफ इमाम जमाने ही माता मी ततल जाहिलिया। गौर कीजिएगा, बहुत तफसील का वक्त नहीं है, खाली इशारे कर रहा हूँ। जो शख्स इस हालत में मर गया कि अपने ज़माने के इमाम की पहचान न रखता हो, ये हदीस क्या इस साल के लिए है, ये हदीस क्या इस दौर के लिए है? नहीं, हर दौर के लिए, हर दौर के लिए, हर दौर के लिए। जब से खुदा ने ज़माना बनाया तब से कोई ना कोई ज़माने का इमाम तो है। मम माता व लम यारिफ इमाम ज़माने ही, आदम की औलाद में जनाबे शीस की औलाद में, जनाबे नूह की औलाद में, जनाबे इब्राहिम की औलाद में, इस्माइल की औलाद में, इसहाक की औलाद में, जनाबे मूसा की औलाद में, मम माता व लम यारिफ इमाम ज़माने ही, जो शख्स भी मर गया इस हालत में कि अपने ज़माने के इमाम को ना पहचानता हो, फ़कद माता मी ततल जाहिलिया। मैंने तो बहुत तलाश किया, शायद आपके इल्म में कहीं बात आई हो, क़िबला बैत तशरीफ़ फरमा है, मम माता व लम यारिफ ज़माना नबी ही, मम माता व लम यारिफ नबी या ज़माने ही, है कहीं रिवायत कोई इस तरह मर जाए कि अपने ज़माने के नबी को ना पहचानता हो। रिवायत क्या मिली, जो अपने ज़माने के इमाम को ना पहचानता हो इस हालत में मर गया। क्यों, क्या इमाम का रुतबा नबूवत से बढ़ गया? नहीं, नबूवत अपने मकाम पर है, इमामत अपने मकाम पर है। समझाना ये जिसके समझ में इमामत आ गई, नबूवत खुद ब खुद आ जाएगी। इमामत जीना है, नबूवत को समझने के लिए वहाँ तक पहुँचने का, और नबूवत समझ में आ गई तो तौहीद परवरदिगार समझ में आ जाएगी। अब माता व लम यारिफ इमाम ज़माने ही, फ़कत माता मीततल जाहिलिया, वो जाहिलियत की मौत मर गया, जहालत की नहीं, जाहिलियत की मौत मर गया। जहालत और है, जाहिलियत और है। जहालत दूर होती है इल्म से, और जाहिलियत दूर होती है मारफत से। आप नहीं जानते, जान लीजिए, आप जाहिल से आलिम हो गए, तो आलिम होना आसान है, आरिफ होना बहुत मुश्किल। समाज पढ़ता हूँ मैं, आलिम हूँ, अब आइए गौर कीजिए कि इमाम की मार्फत के बहुत सारे मनाजिल हैं। इमाम अलैहिस्सलाम की मार्फत के लिए आपको मिलिए चलता हूँ गदीर खुम के मैदान में। इमाम की मार्फत, इमाम की मार्फत, इमाम ज़माना की मार्फत कैसे होगी? नाम से नहीं होगी, कुनियत से नहीं होगी, लकब से नहीं होगी, आपके शहर से नहीं होगी, आपकी तारीख विलादत को याद करने से नहीं होगी, आपके कितने अभी बेटे हैं कि बेटे नहीं हैं इससे नहीं होगी, आपकी अजवाज हैं कि अजवाज नहीं हैं इससे मार्फत नहीं होगी। सलावत पढ़े मोहम्मद वाले मोहम्मद, मार्फत किससे होगी? क्या नाम से होगी, ना कुनियत से होगी, ना लकब से होगी, ना आपके शहर से होगी, ना तारीख से होगी, मार्फत किससे होगी? क्या मार्फत गदीर खुम के मैदान से होगी। इत्तफाक से आज रबीउल सानी की 13 तारीख है, तो अल्लामा इब्ने शहर आशूब के नज़दीक ये आज की तारीख शहजादी कौनैन की शहादत की तारीख, और आने वाली कल की तारीख 14 रबीउस्सानी वो मुख्तार सकफ़ी के क़याम की तारीख है। तो ये दोनों बातें मुंसलिक हो रही हैं मार्फत इमाम ज़माना के उन्वान से। बात अपने मकाम पर महफूज जहन में रखिएगा कि मार्फत कहाँ से आएगी, क्या विलायत से आएगी, गदीर खुम के मैदान से आएगी। सरकार ख़त्म ये मरतबा सल्लल्लाहु अलैहि वसल्लम, इरशाद फरमाते हैं, क्या इरशाद फरमाते हैं, मन कुंतो मौला हूँ फहाज़ा अली मौला हूँ। आपने गदीर खुम के मैदान में तमाम मजमे के दौरान एक ही तो ऐलान किया था, اور پھر خاص جملہ ارشاد فرمایا تھا اللہم والمن والاہ وعادمن علاہ، مولا کہتے کسے ہیں؟ کہا مولا کہتے ہیں اس شخصیت کو کہ جس کا حق تصرف آپ کے نفوس پر آپ سے زیادہ ہو جائے۔ اب اس کی آسان مثال کیا ہے؟ کبھی میں آپ کی مثالوں میں سے بچوں کی بات کروں تو آپ جو صاحبہ نے اولاد بیٹھے ہوئے، بچی سے بڑی محبت ہے، اتنی شدید محبت ہے کہ کبھی دل نہیں بھی چاہ رہا ہوتا، بیٹی کہتی ہے کہ بابا چلیں مجھے بازار سے چیز دلا کے لے آئیں، دل نہیں بھی چاہ رہا ہوتا، اپنی چاہت پر بیٹی کی محبت کی وجہ سے بیٹی کی چاہت غالب آ جاتی ہے۔ پس جس دن اس طرح ایمان کی چاہت غالب آ گئی ہے، آسان کر لیں مثال کو، کہ میرا دل نہیں چاہ رہا صبح کی نماز گھر میں ہی پڑھ لیتا ہوں، مسجد کون جائے؟ امام کی آواز آ رہی ہے کہ ہمارے چاہنے والوں کی پہچان ہے اول وقت پہ نماز کو ادا کرنا، امام کی آواز کو میوٹ کر دیجیے، سو جائیے، پھر کہیے کہ ہم عارف ہو گئے۔ امام کی آواز تو خدا نے ایسے رکھی ہے کہ ارتکاب جرم پر جو ٹوک دیتا ہے ضمیر، در حقیقت یہ امام عصر کی آواز ہے۔ تو امام کی آواز تو آ رہی ہے، غلام سنے تب نہ، یہاں تو سردی کا موسم ہے اور سب سے مشکل نماز صبح کی نماز ہے، باقی ساری نمازیں پڑھنا آسان ہے سوائے صبح کی نماز کی۔ اور امام فرماتے ہیں صبح کی نماز کو اتنی دیر سے پڑھنا یہاں تک کہ جو ستاروں کی روشنی ہے وہ ختم ہو جائے، صبح کا اجالا پھیل جائے۔ آپ فرماتے ہیں ملعون ہے، لعنت ہے اس شخص پر جو صبح کی نماز جان بوجھ کے اتنا تاخیر سے پڑھے۔ شرعی مجبوریاں اور ہیں، 11 مقامات ہیں جہاں نماز کو تاخیر سے پڑھنے کا حکم ہے، وہ الگ موضوعات ہیں، لیکن ان 11 مقامات یا شرعی عذر کے علاوہ انسان جان بوجھ کر بستر میں لیٹا ہوا ہے، اب اٹھوں گا جب اٹھوں گا، شیطان بڑا اطاعت گزار ہوتا ہے آپ کا، آپ کو گھڑی دکھاتا ہے، آپ کو بتاتا ہے کہ ابھی سو جائیے، نماز قضا ہونے میں آدھا گھنٹہ باقی ہے، 5 منٹ پہلے اٹھیے گا پھر نماز پڑھ لیجیے گا۔ شیطان گھڑی بھی دکھاتا ہے اور ٹائم بھی بتاتا ہے، اتنا اطاعت گزار ہے، پھر ٹانگیں بھی دباتا ہے، اور انسان 5 منٹ ایسے ہوتے ہیں کہ بس اٹھنے نہ اٹھنے میں گئے تو گئے، پھر شیطان کہتا ہے گھبراؤ مت، اٹھ کے قضا پڑھ لینا، یہ پھندے تو ان کے لیے ہیں جو دیندار لوگ سلوان پڑھے ہوں۔ آپ کا دل چاہتا ہے آپ سوتے رہیں، بیٹی نے کہا تھا کہ بابا چلیں بازار، آپ کا دل نہیں جا رہا تھا، لیکن بیٹی سے اتنی محبت تھی کہ آپ نے بیٹی کی بات کو اپنی بات پر غالب کر دیا۔ بھائی کی محبت، بہن کی محبت، ماں اور باپ کی محبت، شریک حیات کی محبت، تمام محبتیں کبھی کبھی اس مقام پر انسان کو لے آتی ہیں کہ اپنی چاہت کو انسان پامال کر لیتا ہے اور اپنے محبوب کی بات کو قبول کر لیتا ہے۔ کیا ہم نے اپنے زمانے کے امام کو اتنی بھی اہمیت دی ہے؟ ہم اپنے امام کو راضی، لوگ کہتے ہیں دعا کرو کہ امام کی زیارت ہو جائے، امام کی زیارت موضوع نہیں ہے، امام سے ملاقات موضوع نہیں ہے، امام کو راضی کرنا موضوع ہے۔ اگر امام راضی نہیں ہے تو زیارت تو بہت سونے کی، رسول خدا کی، مولا کائنات کی، مولا حسن کی، مولا حسین کی، کتنے افراد نے کی، تو کیا تمام زیارت کرنے والے عارف ہو گئے؟ آپ چاہتے ہیں مولا سے ملاقات ہو جائے، تو کیا ہر ملاقات کرنے والا مولا کا عارف ہو گیا؟ مروان نے ملاقات کی مولا حسین سے، اب کیا کہیں گے آپ؟ یہ تمام مثالیں موجود ہیں، نہ تو ملاقات موضوع ہے کہ امام سے بس ملاقات ہو جائے، آپ ساری کوشش کر رہے ہیں امام سے ملاقات کی، امام سے ملاقات ہو کہ نہ ہو انسانیت سمجھ میں آ جائے، چھوٹی سی مثال لیتے ہوئے میں بھی جا رہا ہوں زیارت کے لیے، تو زیارت کے حوالے سے ایک صاحب نے تمام زیارتیں کی، چہادہ معصومین کی تمام مقدس مقامات کی، آخر میں کربلا پہنچے. کہیں سے سن رکھا تھا علماء سے کہ تمام مقدس مقامات کی زیارتیں کر لو تو امام زمان کی زیارت نصیب ہو جاتی. اب جب امام کے حرم سے باہر نکلا تو افسردہ اور غمگین تھا. اس زمانے کا واقعہ، جبکہ کربلا میں یہ رونق جو ابھی ہے وہ نہیں تھی، پرانے انداز کے بازار ہوتے تھے، چراغ جلتے تھے، حرم کے ساتھ دکانیں لگی ہوئی ہوتی تھی. یہ حرم سے باہر نکلا، آنکھوں میں آنسو ہیں، پریشان حال ہے، بالکل امام علیہ السلام کے حرم کے قریب ایک کباڑیے کی دکان تھی. اس دکان پہ کوئی عرب حسین و جمیل صاحب شخصیت بیٹھے تھے. آواز دے کے زائر حسین کو بلایا، اور آواز دینے کا انداز عرب میں مختلف ہے. اگر آپ جائیے حجاز میں، کسی کا نام معلوم نہ ہو تو محمد کے کیا آواز دیتے ہیں، اور جائیے عراق میں نام معلوم نہ ہو تو حیدر کے کیا آواز دیتے ہیں. آواز دی، بلا لیا اپنے قریب اور پوچھا کہ ابھی آپ امام کے حرم سے باہر آئے اتنے پریشان؟ یہاں تو لوگ پریشانی ختم کرنے کے لیے آتے ہیں، یہاں تو لوگ اپنی حاجات قبول کروانے کے لیے آتے ہیں، آپ پریشان دکھائی دیتے ہیں. اس زائر نے کہا، میں بڑے افسردگی کے ساتھ کہتا ہوں کہ میں نے ساری زیارتیں مکمل کیں، مجھے علماء نے بتایا تھا کہ امام سے تمہاری ملاقات ہو جائے گی، تمہیں امام کی زیارت مل جائے گی، مگر افسوس مجھے نہیں مل سکی. ابھی یہ دونوں باتیں کر رہے تھے، اس کباڑیے کی دکان پر جو دکاندار تھا اس کے پاس ایک خاتون آئی اپنے گھر کے پرانے برتن لیے ہوئے، اور آنے کے بعد کہا کہ یہ میرے گھر کے پرانے برتن ہیں، گھر میں فاقوں کی نوبت ہے، یہ برتن مجھے بیچنے ہیں، آپ بتائیں کتنی قیمت ہوگی. دکاندار نے اپنا حساب کتاب کیا تول کے ذریعے سے، یا اس کو جو صلاحیت ہوا کرتی ہے آزمانے کی، اسے آزمایا کہ کتنا اصلی ہے کتنا ملاوٹ ہے، تمام برتن جمع کیے، پتا ہے 4 درہم ہوں گے. وہ عورت رونے لگی، پوچھا کیوں روتی ہو؟ کہا تم بڑے سخی ہو، کریم ہو، کیا تمہیں اپنے مال سے محبت نہیں، یہ کیا بات ہے؟ کہا میں جتنی دکانوں پر گئی کسی نے 0.5 درہم سے اوپر قیمت نہیں لگائی. انسانیت کی تذلیل ہے کسی دوسرے انسان کی مجبوری سے فائدہ اٹھا کر کم قیمت میں اس مال خریدنا. ہم تو خوشی منا رہے ہوتے ہیں کہ اچھا ہے یہ صاحب مکان بیچ کے جا رہے ہیں، ان کا بچہ بیمار ہو گیا، مکان بیچنا پڑ رہا ہے ان کو، پھر 10 لاکھ کم میں دے جائیں گے. یہ بتائیے 10 لاکھ کم میں مکان لے کر آپ نے مکان تو لے لیا، انسانیت بھی نہیں لی. عجیب کیفیت ہے ہماری اور آپ کی، کسی کی مجبوری کا انتظار کرنا، کسی کی مجبوری سے فائدہ اٹھانا. اب یہ دکاندار کہتا ہے جی بہن جی، یہ تو جو قیمت تھی میں نے وہ بیان کی، میں نے اپنی طرف سے آپ کو کچھ نہیں دے رہا، یہ تو آپ کے برتن اتنے 4 درہم کے بن رہے. ابھی یہ دونوں دکاندار اور یہ خاتون بات کر رہے تھے، وہ حسین و جمیل شخصیت کے جو ظاہر سے پوچھ رہے تھے کہ کیوں پریشان ہو، وہ ظاہر سے کہہ کر چل دیے کہ اگر تمہارے اعمال اس کباڑیے جیسے بھی ہو جائیں تو پھر تم ڈھونڈتے ہوئے نہیں آؤ گے، زمانے کا امام خود تمہیں ڈھونڈتا ہوا آ جائے گا. اگر تمہارے اعمال اس کباڑیے کی طرح بھی ہو جائے، مجھے معاف کیجیے گا، نمازیں اور روزے سب اپنے مقام پر ہیں، انسانیت کا عنوان اپنے مقام پر ہے. انسان بڑا بہترین نمازی ہو، بدترین انسان ہو، کس کام کی نماز ہے؟ بڑا عمدہ روزے دار ہو، حج کرنے والا ہو، زیارت کرنے والا ہو، مگر ہو انسانیت سے دور تو خدا کے کسی کام کا نہیں ہے. معرفت امام کی بات کر رہے ہیں، امام زمانہ علیہ الصلوۃ والسلام سے ملاقات کے واقعات، اگر امام کو خوش کرنا چاہتے ہیں، امام خوش کیسے ہو جائیں گے؟ امام راضی کیسے ہوتے؟ معلوم کیسے ہوگا کہ مجھ سے میرے امام راضی ہوئے کہ نہیں ہوئے؟ بہت آسان طریقہ ہے، امام کی رضا کو معلوم کرنے کا آسان راستہ، آپ کسی یتیم کو، مسکین کو، کسی ایسے مستحق کو، کسی ایسے مومن کو جو پریشان حال ہو، اس کو راضی کر لیجیے. اس کو راضی کر لیا، زمانے کا امام آپ سے راضی ہو جائے. کہاں ڈھونڈنے جاتے ہو خدا کو؟ خدا مسجدوں میں نہیں ملتا، خدا تو انسانوں کے دلوں میں ملتا ہے. اگر انسانیت کی بنیاد پر آپ نے امام کی معرفت کو سمجھ لیا تو یاد رکھیے، امام علیہ السلام کیا کرتے تھے؟ کہ یتیموں کو بٹھاتے تھے، اپنے ہاتھ سے روٹی کھلاتے تھے، اور اتنی محبت سے کھلاتے تھے کہ جو یتیم نہیں تھے وہ بھی تمنا کرتے تھے کاش ہم بھی یتیم بنائے. اور امام ہمیں اپنے ہاتھ سے لقمہ کھلاتے. امام کس طرح سے خبر گیری کیا کرتے تھے، کس طرح سے بیماروں کی مزاج پرسی، پریشان حال افراد کی امداد کرنا. جو امام اپنی سیرت چھوڑ کر گئے. اور مثال آسان کر لوں، مجھے بہت عمدہ انداز لگا اس دن قبلہ کے جو فرزند سے ملاقات ہوئی، تو ہم تو باہر بیٹھ کے دیکھ رہے تھے کہ مولانا کے ماشاءاللہ فرزند، صاحبان امامہ آبا، صاحبان علم و درس. تو جب مولانا اپنے فرزند کو خود دیکھتے ہوں گے تو ان کا دل خوش ہوتا ہوگا یا نہیں ہوتا ہوگا؟ کیونکہ ان کے بتائے ہوئے راستے پر جب ان کی اولاد چل رہی ہو تو خوشی خود بخود ہو جاتی ہے. اگر امام کے بتائے ہوئے راستے پر ہم چل رہے ہوں تو پھر تلاش مت کیجئے کہ امام راضی ہوئے کہ نہیں ہوئے. اگر آپ سے تمام رشتے راضی ہو گئے، انسانیت کے ناطے راضی ہو گئے، تو سمجھیے زمانے کا امام راضی ہو گئے. اور اگر آپ سے یہ رشتے راضی نہیں ہوئے، کسی کا دل دکھا کے امام کی معرفت کی ملجس کر، قسم بخدا، خدا وہ دن نصیب کرے جب ہم اپنی آنکھوں سے اپنے امام علیہ السلام کی زیارت کریں. صرف ایک جملہ آپ کی خدمت میں عرض کرتے ہوئے باقی تمام باتیں پھر کسی وقت بھی چھوڑ دیتے ہیں. امام کی معرفت اور شناخت دو طرح سے ہو رہی ہے. ایک ایسی ہے جو فائدہ مند نہیں ہے، اور ایسی جو فائدہ مند ہے. امام کی شناخت و معرفت فائدہ مند نہیں، کیا مطلب؟ کہا جی امام آئیں گے، تلوار اٹھائیں گے، اور یہ کام کریں گے اور وہ کام کریں گے. شناخت ہو رہی ہے امام کی مگر فائدہ مند نہیں ہے. میں شاید اشارہ کر سکوں، بعض جہالت والے علاقوں میں امام کو بلانے کی مجلسیں عجیب انداز سے ہوتی ہیں. وہ کہتے ہیں کہ جو کر سکتے ہو کرو تاکہ امام آ جائیں، جب دنیا ظلم و جور سے بھرے گی تو امام آ جائیں گے. میں نے مکمل بات کھولے بغیر آپ تک پہنچا دی ہے. بھائی ٹو وے ہے نا، مثبت اور منفی دونوں ہیں. امام کو بلاؤ نیک کام کر کے، امام کو بلاؤ ایسے کہ ظلم و جور سے زمین کو بھر دیجئے تو امام آ جائیں گے. تو شناخت یہاں بھی ہے، شناخت یہاں بھی ہے، مگر وہاں فائدہ مند نہیں، نقصان دہ. الاجل تو کہتے ہیں آ گئے تو کیا ہوگا؟ کیا ہے اپنی تیاری پیش ہم کریں گے کیا؟ وہ ستے جعفر تو چلے گئے کہ میں تو مرثیہ پیش کر دوں گا، آپ کیا پیش کر؟ تلوار پڑے محمد والے. یاد رکھیں، یہ جو کہیں کہیں پوسٹرز بنائے جاتے ہیں امام کے حوالے سے، تلوار ہاتھ میں پکڑے ہوئے کوئی شخصیت جھکی ہوئی، اور وہ آپ کہہ رہے ہیں کہ یہ امام کی یاد میں نور ساتے ہے، چہرہ چھپا ہوا ہے، تلوار ہاتھ میں لیے ہوئے. امام کو تلوار کے ساتھ نہ پہچانا جائے، امام کو پکار کے ساتھ پہچانا جائے. امام کی شخصیت عوام کے لیے، انسانوں کے لیے ایسی جیسے مہربان باپ. امام کی شخصیت انسانوں کے لیے ایسی جیسے شفقت کرنے والی ماں. امام ام رعوف ہیں، والد شفیق ہیں، اور تلوار اٹھے گی جو لائق تلوار ہوں گے، اور پیار ہوگا ان کے لیے جو لائق پیار ہوں گے. تو یہ کانسیپٹ دنیا کو نہ دیا جائے کہ امام کوئی ڈکٹیٹر بن کر آنے والے ہیں. دا बस आते के साथ इसको मार दो, उसे गिरा दो, उसे गिरा दो, उसे गिरा दो, ऐसा नहीं होने वाला। बल्कि सिलसिला जहूर की बुनियादें इस्तवा की जा रही हैं। इसीलिए जहूर असगर तो शुरू हो चुका, अकबर की तैयारी बाकी है। बस मैंने बात को मुकम्मल किया। इंसान इमाम अलैहिस्सलाम की मार्फत पर अमली मुजाहरा कर, ऐसी मार्फत हासिल करे जो इंसान को फ़ायदा पहुँचाए। और इसीलिए इमाम ज़माना अलैहिस्सलाम की मखसूस दुआ कभी पढ़ा कीजिए, अल्लाहुम्म रज़ुक़ना तौफ़ीक़त ताआ व बुअदल मासिया। सिर्फ दो जुमले। अभी आप पढ़ेंगे ज़ारत आले यासीन, तो ज़ारत आले यासीन के अल्फाज को जहन महफूज रखिएगा। बहुत उम्दा तरीन ज़ियारत है, मुसलसल 40 दिन पढ़िए तो नजफ पहुँच जाइए। ज़ियारत मौलाए मुत्तकियान अली इब्न अबी तालिब अलैहिस्सलाम, ज़ियारत आले यासीन के पढ़ने की ख़ास बरकत है कि खुदा वंदे आलम इंसान को ज़ियारत नसीब करता है नजफ की, और मौला के रोज़े में पहुँच कर ज़माने के इमाम की मुलाकात का इम्कान भी पैदा हो जाता है। अब इंसान अगर इस अंदाज से ज़ियारत आले यासीन की तिलावत करे तो एक रास्ता और बन जाता है। लेकिन दो जुमले दुआ के, अल्लाहुम्म रज़ुक़ना तौफ़ीक़ ताआ, परवरदिगार हमें अपनी इताअत की तौफ़ीक़ अता कर दे। ये इमाम अलैहिस्सलाम की दुआ है। व बुअदल मासिया, और मासियत और गुनाहों से दूरी हमें अता कर दे। अल्लाहु अकबर। अस अज़ीज़ो, कोई इमाम को याद करे किसी काम के लिए, कोई इमाम को याद करे किसी काम के लिए, आप इमाम को याद कीजिए खून हुसैन के इंतकाम के लिए। या सार अल्लाह, ए वो इसके खून का इंतकाम खुदा के ज़िम्मे है, ए वो इसके खून का इंतकाम खुदा ने लेना है। मुख्तार ने तलवार उठाई ज़रूर थी, मुख्तार का इंतकाम एक मवाली का इंतकाम था, एक मौला का इंतकाम नहीं था। जितना भी उसने किया एक मवाली का इंतकाम था। उसने चुन चुन के हर एक बानी ए शर को मारा, खोली और शिमरो सिन्हा और उमर को मारा, लेकिन क्या करबला के सारे किरदार उसके हाथों तहे देख हो गए? मुमकिन नहीं। करबला के शहीदों की तादाद में भी मुसलसल इजाफा हो रहा है, और लश्कर यजीद के सिपाहियों में भी मुसलसल इजाफा हो रहा है। दलील चाहिए, ज़ारत वारिसा पढ़िए, लअन अल्लाह उम्मतन समयत बिज़ालिका फ़रज़ियत बे, और फिर पढ़िए या लैतनी कुंतु मअकुम फ़ाफ़ूज़ अन्हुम। दुश्मन भी बढ़ रहे हैं और दोस्त भी बढ़ रहे हैं। अभी जब इमाम आएंगे तब फैसला होगा कि कौन किसके साथ था और कौन किसके साथ। बस अज़ीज़ो, मेरा इमाम खून के आंसू रोता है। ज़ारत नाहिया में इमाम का जुमला है, इतना रोऊंगा यहाँ तक कि मेरी आंखों से आंसुओं के बदले खून बहने। एक रोज़ा ख्वान ने ज़ाकिर हुसैन ने इमाम को हालत के ख्वाब में देखा, इमाम से पूछा, बोला आप कौन सी मुसीबत याद करके रोते हैं जो आपकी आंखों से खून बहने लगता है? उसने अपने ख्याल में सोचा उसका नाम था कारी सुल्तान अली। कहते हैं बोला शायद आप जनाब अली अकबर की मुसीबत याद करते हो कि कैसे बूढ़े बाप ने जवान बेटे की लाश को उठाया था तो आपकी आंखों से खून बहता होगा। फरमाया अगर अकबर भी होते तो मुसीबत इतनी बड़ी है, अकबर भी खून के आंसू रोते। फिर कहता है कारी, बोला हो सकता है आप अपने आका अब्बास की मुसीबत को याद करके अपने चचा की मुसीबत को याद करके रोते। फरमाए मेरे चचा भी जिंदा होते हैं तो मुसीबत इतनी बड़ी है कि वह भी खून के आंसू रोते। फिर कहता है ये हालत ख्वाब में, मौला फिर अपने जद मजलूम करबला की मुसीबत को याद करके रोते होंगे तो आपकी आंखों से खून बहता होगा। فرمایا ابا خدا کہ میرے جد مظلوم کربلا بھی ہوتے تو اتنی بڑی مصیبت ہے کہ وہ بھی خون کے آنسو روتے. قاری سلطان علی ہاتھ جوڑ کہتا مولا پھر وہ مصیبت کے کون سی, اتنی بڑی مصیبت کون سی ہے جو آپ خون کے آنسو روتے. فرمایا جب میں کبھی اپنی دادی زینب کے سر سے چادر لوٹے جانے کو یاد کر لیتا ہوں تو میری آنکھوں سے آنسو نہیں بہتے, خون بہنے لگتا ہے. واہ مصیبت تھا. بس ایک جملہ یاد رکھیے گا, کربلا کے میدان میں کوئی مشکل امتحان اس سے بڑا امتحان نہیں تھا. جب امام سجاد کا شانہ ہلا کر فرمایا تھا ثانیہ زہرا نے, بیٹا امام وقت مطلب جل کے مر جائیں, چادریں چھن چکی, جب بغیر چادروں کے خیمے سے باہر نکلنا ہے. امام رونے لگے, فرمایا پھپھی اماں اسی حالت میں نکل جائیے, جان بچا لیجیے. جیسی بی بی باہر آئی ہے نہ اکبر کو یاد کیا, نہ عباس کو یاد کیا, نہ اپنے ماجائے کو یاد کیا. ایک مرتبہ آسمان کو دیکھا, اپنے کھلے ہوئے سر پہ اپنے ہاتھوں کو رکھ کے فرمایا واہ حجاب, ارے آج زینب کی چادر بھی نہ رہی. واہ مصیبت. آخری جملہ, کربلا سے کوفہ و شام تک کسی نے کوئی امداد نہیں مانگی ہے. قافلہ بھوکا اور پیاسا چلتا رہا, لوگ صدقے کی روٹیاں لا کر پھینکتے رہے, کھجوریں پھینکتے رہے. البتہ جب کوئی پہچاننے والا مل گیا اور امام سے کہتا تھا مولا میں کیا آپ کی امداد کر سکتا ہوں, امام رو کر کہتے تھے اگر ہو سکے تو ایک احسان کر دے, ایک احسان کر دے کہ جن کے ہاتھوں میں نیزوں پر سر ہیں ان سے کہہ دے وہ آگے بڑھ جائیں, کہ تماشا دیکھنے والوں کی نگاہیں اس طرف ہو جائیں, میری پھپھیوں کے کھلے سر محفوظ ہو جائیں, اور ہو سکے تو کچھ چادریں لا کے دے. علی اور فاطمہ کی بیٹیاں کہیں بازاروں میں کہیں درباروں میں میرے اللہ ولعنۃ اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون. بار اللہ واسطہ محمد و آل محمد کا ہماری اس عبادت کو اپنی بارگاہ میں قبول و مقبول فرما. پروردگار واسطہ محمد و آل محمد کا تمام حاضر مجلس اور خادمین مجلس کی حوائج شرعیہ کو پورا فرما. اللہ واسطہ محمد و آل محمد کے ہماری ادنا سی کوششوں کو اپنی بارگاہ میں شرف قبولیت عنایت فرما. اللہ واسطہ محمد و آل محمد کا کوئی غم نہ دے سوائے غم آل رسول کے. اللہ واسطہ محمد و آل محمد کا ہمارے امام کو ہم سے راضی خوشنود فرما, ہمیں امام کی رحمتیں محبتیں اور دعائیں نصیب فرما. بار اللہ واسطہ محمد و آل محمد کا ہمیں امام کی مخالفت سے اجتناب کرنے کی توفیق عطا فرما, امام کے حقوق ادا کرنے کی توفیق عطا فرما. پروردگار واسطہ محمد و آل محمد ہم سب کو کربلا معلی مقدس مقامات کی زیارت نصیب فرما, امام زمانہ علیہ الصلاۃ والسلام کے ظہور میں تعجیل فرما, شہزادی کونین کے انتقام کے لیے, کربلا والوں کے انتقام کے لیے, ہر معصوم کے انتقام کے لیے ہمیں امام کے خادموں میں, لشکر کے خادموں میں, امام کے سپاہیوں کے خادموں میں شمار فرما. ربنا تقبل منا انک انت السمیع العلیم, بجائے محمد و آلہ المعصومین برحمتک یا ارحم الراحمین.